यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। शिक्षक आन्दोलनका कारण 70 लाख बालबालिका सहभागी हुने विद्यार्थी भर्ना अभियान प्रभावित। आन्दोलनरत शिक्षकका माग सम्बोधन बारे सरकारका मन्त्रीहरू बीच छलफल। त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिको जिम्मेवारी शिक्षा अध्यक्ष प्राध्यापक डाक्टर खड्ग केसीलाई। रूकुम पश्चिमको 21,800 बढ़ी घरमा केन्द्रीय प्रसारणको विद्युत जडान। र ट्रम्प प्रशासनद्वारा हार्वर्ड विश्वविद्यालयका लागि संघीय सरकारले दिने $2 अर्ब भन्दा बढ़ी रकम रोक्का।
विदेश गए पनि चिन्ता किन गर्ने, नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने, जहाँ भए पनि पाउनुहोस् हामी सँगै, कल गर्नुहोस्, डेटा चलाउनुहोस्, संसारभरि सजिलै।
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारु गर्न *14*#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारले शैक्षिक सत्र 2082 लागि भर्ना अभियान शुरू गरेको छ, तर केही दिन यता शिक्षकहरूको आन्दोलनको कारण भर्ना अभियानका साथै नयाँ शैक्षिक सत्रको शुरूआत अनिश्चित बनेको छ। नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना गर्न देशभरका स्थानीय तह र विद्यालयलाई सरकारले गरेको अनुरोध बहिष्कार गर्दै शिक्षक महासंघले आफ्ना माग पूरा नभएसम्म आन्दोलन निरन्तरता दिने जनाएको छ। महासंघले संसदको वर्षे अधिवेशन तत्काल बोलाएर विशेष अधिवेशन आह्वान गरेर वा अध्यादेशबाट शिक्षा ऐन ल्याउनु पर्ने अडान राखेको छ। शैक्षिक हड़ताल सहितको शिक्षक आन्दोलनले 70 लाख बालबालिका सहभागी हुने विद्यार्थी भर्ना अभियान प्रभावित भएको छ भने एसईईको उत्तर पुस्तिका परीक्षण पनि रोकिएको छ। संवाददाता यशोदा अधिकारीको रिपोर्ट।
विद्यार्थीहरू नयाँ कक्षामा भर्ना भएर उत्साहका साथ नयाँ पाठ्य पुस्तक पढ़ने तयारीमा रमाइरहेका बेला विद्यालयका शिक्षकहरू भने काठमाण्डुमा जम्मा भएर आन्दोलन गरिरहेका छन्। जिल्ला जिल्लाबाट काठमाण्डुमा जम्मा भएका शिक्षकहरू सरकारले सञ्चालन गर्ने भर्ना अभियानमा सहभागी नहुने जनाउँछन्। संसदको वर्षे अधिवेशन वा विशेष अधिवेशन बोलाएर त्यो पनि सम्भव नभए अध्यादेशबाट भए पनि विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने उनीहरूको माग छ। माग पूरा नभई पठन पाठन नगर्ने बताउँदै आएका शिक्षकहरूलाई सरकारले पटक पटक वार्तामा बोलाइसकेको छ, तर आन्दोलनमा रहेका शिक्षकहरू भने मन्त्रालयले बोलाएको वार्तामा नजाने अड्डीमा बसेका छन्। शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी शिक्षकका माग पूरा गर्ने प्रतिबद्धता सहित प्रधानमन्त्रीले वार्तामा बोलाए मात्रै संवाद हुने बताउनुहुन्छ।
प्रधानमन्त्रीजीसँग समाधान त सभामुख लगायत राजनीतिक पार्टीका संसदीय दलहरूसँग मन्त्रालयसँग छैन।
सरकारले वैशाख 2 गतेबाट शैक्षिक सत्र 2082 लागि भर्ना अभियान सञ्चालन गर्न परिपत्र गरेको छ, तर भर्ना अभियान सञ्चालन गर्ने शिक्षकहरू भने चैत 20 गतेदेखि संघीय राजधानी केन्द्रित आन्दोलनमा छन्। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटा सरकार पूरा गर्न सकिने शिक्षकका माग पूरा गर्ने गृह कार्यमा लागेकाले भर्ना अभियान नरोक्न शिक्षकहरूलाई आग्रह गर्नुहुन्छ।
सरकारले गरिदिनु पर्ने काम गर्छ र शिक्षक साथीहरूले गर्नुपर्ने काम आफूले गर्नु, विद्यालयको कार्यकारिणीका रोक्न भएन।
प्रत्येक बाल बालिकाले पढ्न पाउनु नैसर्गिक अधिकार हो। नयाँ जोशका साथ कक्षा कोठामा आउन हतारमा रहेका लाखौं विद्यार्थीका पढ़ाई रोक्न नहुनेमा जोड़ दिनुहुन्छ अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी।
माथि कक्षामा भर्ना हुने, नयाँ पाठ्य पुस्तक लिने, नयाँ युनिफर्म सिलाउने अनि कक्षा 2 गतेदेखि रमाएर स्कूलमा जानुपर्ने बेलामा आन्दोलनका स्वरूपहरूले कक्षा कोठा प्रभावित होस्।
विद्यालय शिक्षाको अधिकार संविधानले स्थानीय तहलाई प्रदान गरेको छ, तर शिक्षकहरूले भने स्थानीय तह अन्तर्गत बस्न चाहेका छैनन्। त्यस्तै अस्थायी र करार शिक्षकहरू स्वत स्थायी हुनुपर्ने माग पनि उनीहरूको छ। त्यसो त शिक्षकहरूको पनि निजामती कर्मचारीको जस्तै श्रेणीगत आधारमा बढ़ुवा हुनुपर्ने लगायतका मागका साथ केही वर्ष अघि पनि सड़क आन्दोलन गरेका थिए। आन्दोलनरत शिक्षक र सरकार बीच सम्झौता भई सिलाएको शिक्षक आन्दोलन नयाँ शैक्षिक सत्र शुरू हुने बेलामा तातेको छ। आन्दोलनरत शिक्षकहरूले एसईको कापी परीक्षण नगर्ने, कक्षा बाह्रको परीक्षा नगराउने र भर्ना अभियानमा समेत नजाने निर्णय गरेका छन्। यसबाट सरकारले शुरू गरेको भर्ना अभियान त प्रभावित हुन्छ नै, करिब 70 लाख विद्यार्थीले पढ्न पाउने अधिकारबाट पनि वञ्चित हुनु परेको छ। शिक्षकहरूले उठाएका कतिपय मागहरू जायज होलान्, तर संविधानले गरेको व्यवस्था विपरीतका माग सम्बोधन गर्न निश्चय पनि बीचको बाटो खोज्नु आवश्यक छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल काठमाडौँ।
नेपाल शिक्षक महासंघले राखेका मागहरू पूरा गर्ने सम्बन्धमा सरकारले गृह कार्य थालेको छ। औपचारिक वार्ता टोली बनाएर छलफल गर्न शिक्षा मन्त्रालयले गरेको आह्वान प्रभावकारी नभएपछि सरकारले उच्च स्तरीय छलफल गर्ने तयारी गरेको हो। यसका लागि स्रोत व्यवस्थापन लगायतका विषयमा सरकारका सरकारवाला मन्त्रालयका मन्त्रीहरू बीच आज छलफल भएको छ। अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक र शिक्षा मन्त्री विद्या भट्टराई बीच शिक्षकका मागका सम्बन्धमा छलफल भएको हो। महासंघले आन्दोलन थप सशक्त बनाउने, शैक्षिक गतिविधि ठप्प पार्ने र कक्षा बाह्रको परीक्षामा समेत सहभागी नहुने निर्णय गरेसँगै आज सरकारका मन्त्रीहरू बीचमा छलफल भएको हो। महासंघको निर्णयले यही वैशाख 11 गतेदेखि शुरू हुने कक्षा 12 एसएलसी परीक्षा प्रभावित हुने आशंका समेत बढ़ेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र कंग्रेस सभापति शेरबहादुर देउवा बीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालवाटारमा भएको भेटवार्तामा शिक्षक आन्दोलन, दुई दल बीचको सहमति कार्यान्वयन, दुई दलको राजनैतिक संयन्त्रको बैठक बस्ने लगायतका विषयमा प्रधानमन्त्री ओली र सभापति देउबा बीचमा छलफल केन्द्रित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले विश्वविद्यालयको रिक्त उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्राध्यापक डाक्टर खड्ग केसीलाई तोक्नु भएको छ। उपकुलपतिको पदपूर्ति नभएसम्मका लागि त्रिभुवन विश्वविद्यालय ऐन बमोजिम कुलपति ओलीको गत चैत 31 गतेको निर्णय अनुसार शिक्षाध्यक्ष केसीलाई बढ़ीमा 3 महिनाका लागि काम गर्ने गरी जिम्मेवारी तोकिएको हो। विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर केशर जंग बरालले दिनुभएको राजीनामा गत चैत 28 गते स्वीकृत भएको थियो। सरकारी निकायमा कार्यरत अस्थायी करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने भएका छन्। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव डुण्डुराज घिमिरेका अनुसार नयाँ आर्थिक वर्ष 2082 पहिलो दिन राजपत्रमा सामाजिक सुरक्षा सम्बन्धी सूचना प्रकाशित गरिएको छ। सरकारी कोष नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व भएका संस्थान, निगम, बोर्ड, प्राधिकरण, प्रतिष्ठानमा कार्यरतले योजनामा सहभागी हुन पाउने उहाँले जानकारी दिनुभयो। बजेट अभावका कारण कैलाली र कञ्चनपुरमा सञ्चालित खानेपानीका आयोजना वर्षौंदेखि अलपत्र परेका छन्। आर्थिक वर्ष 2071-72 सञ्चालित संघीय सशर्त अनुदानका कैलाली र कञ्चनपुरमा 90 आयोजना अझै सम्पन्न हुन सकेका छैनन्। ती आयोजनाबाट करिब 2 अर्ब रूपियाँ दायित्व सिर्जना भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कैलालीले जनाएको छ। कार्यालयका अनुसार संघीय सरकारले आयोजना सम्पन्न गर्न आवश्यक बजेट विनियोजन नगर्दा योजना अलपत्र परेका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न आग्रह गर्नुभएको छ। आज राष्ट्रपति भवन शीतल निवासमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारी र सचिव अर्जुन प्रसाद पोखरेलसँगको भेटमा राष्ट्रपति पौडेलले सहकारीको समस्याका कारण समस्यामा परेका नागरिकलाई छिटो न्याय दिन र समस्या छिटो टुंगो लगाउन निर्देशन दिनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। राष्ट्रपति पौडेलले सहकारीका साना बचतकर्ताको रकम फिर्ताका सम्बन्धमा सरकार गम्भीर भएर लाग्न पनि निर्देशन दिनुभयो। त्यस अवसरमा मन्त्री अधिकारीले केन्द्रीय स्तरमा दर्ता भएका 47 मध्ये 23 सहकारीलाई संकटग्रस्त घोषणा गरी तदारूकताका साथ काम भइरहेको जानकारी गराउनु भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालमा मातृ तथा शिशु मृत्युदर शून्यमै झार्ने लक्ष्यका साथ सरकार लागिरहेको बताउनु भएको छ। परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको मातृ तथा नवजात शिशु सिमुलेशन ल्याबको आज उद्घाटन गर्दै मन्त्री पौडेलले मातृ तथा शिशु मृत्युदर घटाउन नेपाल उल्लेखनीय रूपमा सफल भएको बताउनुभयो। मन्त्री पौडेलले आगामी बजेटमा सरकारले प्रसूति उपचारलाई प्राथमिकतामा राख्ने गरी नै बजेट विनियोजन गरिने बताउनुभयो। ल्याबको प्रभावकारिता दीर्घकालीन रूपमा कायम गर्नुपर्ने र यस्ता ल्याब अब सबै प्रदेशमा पनि विस्तार गर्नुपर्ने उहाँको जोड छ। वन हर्ट वर्ल्ड वाइडको सहयोगमा निर्माण भएको सिमुलेशन ल्याब मातृ तथा नवजात स्वास्थ्य सेवा प्रदायकहरूको ज्ञान र क्लिनिकल सिपमा दक्षता हासिल गर्नमा प्रयोग हुनेछ। स्वास्थ्य मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले ल्याबको सञ्चालन र प्रभावकारिता वृद्धिमा ध्यान दिनुपर्ने बताउनुभयो। वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले मुलुकभरका संरक्षण क्षेत्रमा पर्यापर्यटन प्रवर्धन गरी जनताको जीविकोपार्जनसँग जोड्नुपर्ने बताउनु भएको छ। वन्यजन्तु संरक्षण तथा राष्ट्रिय निकुञ्ज विभागले आज काठमाडौँमा आयोजना गरेको 30 वन्यजन्तु सप्ताह कार्यक्रममा मन्त्री शाहीले संरक्षण क्षेत्रले अब आफै राजस्व संकलन गरी आय आर्जन वृद्धि गर्नुपर्नेमा जोड़ दिनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश सरकारले पनि प्राकृतिक उपचार सम्बन्धी स्वास्थ्य पूर्वाधारमा लगानी गर्नुपर्नेमा जोड़ दिनुभएको छ। पार्टीको हुलाकी लोकमार्ग केन्द्रित अभियान अन्तर्गत नवलपुरको देवचुली नगरपालिका 16 रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयमा आज आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले चिकित्सालयलाई प्राकृतिक चिकित्सा शिक्षण अस्पताल तथा विश्वविद्यालयका रूपमा विकास गर्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। अध्यक्ष प्रचण्डले स्थानीय स्तरमा स्वास्थ्य पूर्वाधार विकासका लागि समुदायको सहभागिता अपरिहार्य रहेको समेत बताउनुभयो। नेपाली कंग्रेसका महामन्त्री गगन कुमार थापाले नेताको नेतृत्व शैलीले व्यवस्था बदलिए पनि अवस्था बदलिन नसकेको बताउनु भएको छ। बौद्धिक पेसाकर्मी परिषदले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले सरकारले शिक्षक र सहकारी पीड़ितका समस्या समाधान गर्नुपर्ने बताउनुभयो। सरकारले सेवा प्रवाह छिटो र चुस्त बनाउनु पर्नेमा पनि उहाँले जोड़ दिनुभयो। नेपाली कंग्रेस केन्द्रीय कार्य समितिको बैठक यही वैशाख 17 गते बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा वैशाख 17 गते दिउँसो 1 बजे बस्ने गरी बैठक आह्वान गरिएको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी सदस्य एवं आमन्त्रित सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ। बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ। धनकुटामा प्रत्येक नयाँ वर्षको अवसरमा कोप्चे उत्सव मनाउने गरिन्छ। उत्सवले पुरानो पुस्ताको जीवन्त अनुभूति गराउने स्थानीय बताउँछन्। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
अनेत्रका मेला महोत्सवमा जुवा जन्ने खेल खेलाइरहँदा कोप्चे उत्सवमा भने केटाकेटीलाई गट्टी बागचल घुम्ने कुर्सी लगायत खेल खेलाइन्छ। पुराना तस्विर मार्फत करिब 50 वर्ष भन्दा पुरानो धनकुटाको दृश्य हेर्न पाइन्छ। उत्सवमा अघिल्लो पुस्ताले प्रयोग गर्ने 5 दर्जन बढी पुराना प्रविधि देख्न पाइन्छ। यस्तै स्थानीय कलाकार र स्थानीय भाकाहरूको साथमा नेवारी परिकार, आठपरिया परिकार, सेलरोटी, कोदो तथा फापरबाट बनेका परिकार र गुन्द्रुकको स्वाद लिन पाइन्छ। को मेला महोत्सव भन्दा धेरै फरक तथा पुरानो समयको जीवन्त अनुभव गर्न पाइएको अवलोकनकर्ता जेपी भुजेलले बताउनुभयो।
कतिले बिर्सिसकेका खेलहरू छ, बाक्सालको कुरा भयो, अरू विभिन्न खालका पुराना मौलिक खालका खेलहरू छन्, त्यसले पनि इतिहास कस्तो थियो, हाम्रो संस्कार संस्कृति कस्तो थियो अथवा जीवनशैली कस्तो थियो भन्ने खालको कुरालाई एकदमै यो उत्सवले चाहिँ राम्रोसँगले स्मरण गराएको छ, सन्देश दिएको छ।
कोप्चे पुनर्जागरण अभियानले गएका 3 वर्षदेखि नयाँ वर्ष को अवसरमा चैत्र मशान्तदेखि वैशाख 2 गतेसम्म कोप्चे उत्सव गर्दै आएको छ। अनेत्रका मेला उत्सव महोत्सव नाफा र घाटासँग जोडिएको हुन्छ। तर कोप्चेवासीलाई यो उत्सव गरेर न आर्थिक फाइदा लिनु छ, न त आधुनिक शैलीको तडक भडक देखाउनु नै छ। अहिले मेला महोत्सवको नाममा बढ्दो विकृति रोक्न कोप्चेले नयाँ तरिकाले उत्सव लगाउन शुरू गरेको कोप्चे पुनर्जागरण अभियानका सचिव उज्जवल कर्मचारीको भनाइ छ।
यदि के नयाँ आयामहरू हेर्नु जाने हो भने मान्छे अन्त पनि गइरहेको हुन्छ, तर यो जुन हामीसँग भइरहेको सम्पदा यो भनेको अन्त पाइँदैन र त्यही हेर्नु आवश्यक, त्यसैलाई प्रवर्धन गरौँ भनेर नै हामीले यो पुरानो शैलीमा नै गर्दै
कुनै समय धनकुटाकै व्यापारी केन्द्र रहेको कोप्चे अहिले ओझेलमा छ। कोप्चेको पुरानो साग फर्काउन भन्दै उत्सव हुँदै आएको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
रूकुम पश्चिमको 21,855 घरमा केन्द्रीय विद्युत प्रसारण लाइन जोड़िएको छ। 6 स्थानीय तह मध्ये अझै 18,000 घरमा केन्द्रीय विद्युत प्रसारण पुग्न बाँकी रहेको रूकुम पश्चिम विद्युत वितरण केन्द्रका प्रमुख बीरमान राजकोटीले जानकारी दिनुभयो। प्राधिकरणले केही महिना अघि जिल्लाका 73 वडाको लगत संकलन गरेको थियो। चालु आर्थिक वर्षसम्म जिल्लाभरबाट 2,500 घर थपिने प्राधिकरणको अनुमान छ। मिथिनाञ्चल सहित तराई मधेसका जिल्लाहरूमा आज जुड शीतल पर्व मनाइएको छ। यस दिन घरका ठूला व्यक्तिले आफूभन्दा साना उमेरका सदस्यहरूलाई बासी पानी आजुरमा राखेर टाउकोमा राखी आशिष दिने काम गरिन्छ। जुड शीतलले प्रकृति र मानवका बीचमा रहेको गहिरो सम्बन्धलाई दर्शाउने काम गर्दछ। यसमा मानवलाई मात्र होइन प्रकृतिलाई शीतलता दिने काम गरिन्छ। मिथिलामा झुट शीतल भनिने पर्वलाई थारू समुदायले सिरुवा पर्व भन्ने पनि प्रचलन रहेको छ। मुन्दुम ट्रेल भ्रमण वर्षको अवसर पारेर खोटाङको दिक्तेल रूपुवाकोट मजुवागढ़ी नगरपालिकाले प्रथम रेड पाण्डा तथा थार महोत्सव आयोजना गरेको छ। दिक्तेल हलेसी सड़क खण्डको हुर्लुङमा नयाँ वर्षको अवसरमा हिजोदेखि शुरू गरिएको महोत्सवमा रेड पाण्डा तथा थार सम्बन्धी खिचिएका तस्विर तथा भिडियोहरू कक्ष बनाएर प्रदर्शनीका लागि राखिएको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। ट्रम्प प्रशासनले विश्व प्रसिद्ध हार्वर्ड विश्वविद्यालयका लागि संघीय सरकारले दिने $2 अर्ब भन्दा बढ़ी रकम रोक्का गरिदिएको छ। व्हाइट हाउसले अघि सारेका मागहरू पूरा गर्न अस्वीकार गरेको केही घण्टाभित्रै ट्रम्प प्रशासनले रकम रोक्का गरिदिएको हो। गत साता व्हाइट हाउसले यहूदी विरोधी भावना नियन्त्रण गर्न भन्दै विश्वविद्यालयको संचालन, कर्मचारी नियुक्तिको अभ्यास र भर्ना प्रक्रियामा परिवर्तन गर्न भनेको थियो। तर हार्वर्डले ती मागहरू अस्वीकार गर्दै व्हाइट हाउसले आफूमाथि अंकुश लगाउन खोजेको आरोप लगाएको छ। नीति परिवर्तन गर्न ट्रम्प प्रशासनले दिएको दबाव मान्न अस्वीकार गर्ने हार्वर्ड विश्वविद्यालय अमेरिका स्थित पहिलो मुख्य विश्वविद्यालय हो। गत वर्ष गाजा युद्ध र इजरायललाई अमेरिकाले प्रदान गरेको समर्थनको विरोधमा भएका प्रदर्शनहरूका क्रममा अग्रणी विश्वविद्यालयहरू यहूदी विद्यार्थीलाई सुरक्षा प्रदान गर्न विफल भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आरोप छ। चीन र संयुक्त राज्य अमेरिका बीचको व्यापार युद्ध गहिरिँदै जाँदा बेजिङले आफ्ना एयरलाइन्सहरूलाई अमेरिकी उड्डयन जायन्ट बोइङबाट जेटहरू डेलिभरी गर्न रोक्न भनेको छ। चीनले यस मामिलासँग परिचित व्यक्तिहरूलाई उद्धृत गर्दै बोइङ विमानहरूको डेलिभरी रोक्न एयरलाइन्सहरूलाई आदेश दिएको ब्लूमबर्ग न्यूजले एक रिपोर्टमा उल्लेख गरेको छ। बेजिङले आफ्ना वाहकहरूलाई अमेरिकी कम्पनीहरूबाट विमान सम्बन्धी उपकरण र पूर्जाहरू खरिद नगर्न भनेको पनि रिपोर्टमा उल्लेख छ। जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेदेखि विश्वका दुई ठूला अर्थतन्त्र प्रतिक्रियात्मक भन्सार युद्धमा फँसेका छन्। अमेरिकाले अब चीनबाट आयातमा 145% कर लगाएको छ। बेजिङले वाशिङटनको गैर कानूनी धम्की भनेको कुरामा क्रोधित प्रतिक्रिया दिएको छ र थप अमेरिकी आयातमा 125% प्रतिशोधान्तर यसलाई फेरि सुन्नुहोला थप अमेरिकी आयातमा 125% प्रतिशोधात्मक भन्सार शुल्क लगाएको छ। अमेरिकी अधिकारीहरूले शुक्रबार स्मार्टफोन, सेमीकन्डक्टर र कम्प्यूटर जस्ता उच्च टेक सामानहरूका लागि चीन र अन्य विरूद्धको नयाँ भन्सार शुल्कबाट छूटको घोषणा गरेका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
गवर्नर नियुक्तिका लागि संशोधित मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयन सम्बन्धी मापदण्ड 2073 दफा 3 गमा भएको व्यवस्था हटाउने निर्णय विरूद्धको रिटमा सर्वोच्च अदालतले मंगलबार त्यस्तो आदेश जारी गरेको हो। न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले मंगलबार त्यस्तो आदेश जारी गरेको हो। एकल इजलासले आगामी सोमबारका लागि अर्को पेशी तोक्दै दुवै पक्षलाई छलफलमा डाकेको छ। सरकारले गत फागुन 27 गते गवर्नरको नियुक्तिमा समेत लागू हुने गरी मापदण्ड संशोधन गरेपछि सर्वोच्चमा रिट परेको थियो। महाप्रसाद अधिकारीको कार्यकाल सकिएको कारण चैत 25 गतेदेखि राष्ट्र बैंकको गवर्नर पद रिक्त रहेको छ। यस वर्षको पहिलो कारोबार दिन मंगलबार नेपाली शेयर बजारको परिसूचक 27.14 अंकले बढ़ेको छ। यस दिन परिसूचक बढ़ेर 2689.22 बिन्दुमा कायम भएको छ। मंगलबार विभिन्न 320 कम्पनीहरूका 2,18,41,000 किता शेयरहरू 8,54,43,58,000 रूपियाँमा किनबेच भएका छन्। मंगलबारको कारोबारमा तीनवटा विकास बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। पछिल्लो समय पर्यटकको गन्तव्य बनेको तनहुँको बन्दीपुरमा गत वर्ष 2,00,000 पर्यटकले भ्रमण गरेका छन्। गत वर्ष 2,10,000 पर्यटकले बन्दीपुर भ्रमण गरेको बन्दीपुर भ्रमण वर्ष सचिवालयले जनाएको छ। उक्त अवधिमा 60,000 विदेशी पर्यटक र 150,000 स्वदेशी पर्यटकले बन्दीपुरको भ्रमण गरेका छन्। गत जनवरी 1 तारीकदेखि जारी बन्दीपुर भ्रमण वर्षका क्रममा पूर्वाधार विकास, तथ्याङ्क संकलन, दक्ष जनशक्ति उत्पादन, पर्यटन व्यवसायको स्तर मापन लगायतका कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्। बन्दीपुरमा जापान, चीन, इटली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, अस्ट्रेलिया, संयुक्त अधिराज्य बेलायत लगायतका मुलुकका पर्यटकहरू भ्रमणका लागि पुगेका छन्। गत वर्ष 4,136 जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका छन्। यस अवधिमा सार्क राष्ट्रका 230 जना र अन्य मुलुकका 3,906 जना विदेशी पर्यटकले उपल्लो मुस्ताङ क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय इक्याप लोमान थाङले जनाएको छ। एक वर्षमा 72 राष्ट्रका पर्यटकहरूले उपल्लो मुस्ताङको भ्रमण गरेका छन्।
अब खेल समाचार। शीर्ष टोली प्लानिङ बोयज युनाइटेडले शहीद स्मारक बी डिभिजन लीगमा अन्नपूर्ण क्लब आरसीटीमाथि संघर्षपूर्ण जीत हासिल गरेको छ। एन्फा मैदान सादु बाटोमा मंगलबार भएको खेलमा प्लानिङ बोयजले आरसीटीलाई 1-0 गोलले हराएको हो। प्लानिङ बोयजको जीतमा फागुराम थारूले 8 मिनटमा गरेको गोल नै निर्णायक गोल बन्यो। लगातार 6 जीतसँगै शीर्ष स्थानमा रहेको प्लानिङ बोयजले 6 खेलबाट 18 अंक बनाएको छ। समान खेलबाट आरसीटीले 4 अंक बनाएको छ। लीगमा बी डिभिजनका 14 टोली बीचमा प्रतिस्पर्धा भइरहेको छ। लीग विजेताले 14 लाख रूपियाँ, उपविजेताले 10 लाख र तेस्रो हुनेले 5 लाख रूपियाँ पुरस्कार प्राप्त गर्ने आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। यस्तै फेयरप्ले टोली र सर्वोत्कृष्ट खेलाड़ीलाई 1 लाख तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोल रक्षकलाई जनही 50,000 रूपियाँ पुरस्कार प्रदान गरिने एन्फाले जनाएको छ। कास्कीको पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप राष्ट्रिय पुरूष टी20 क्रिकेट प्रतियोगिता अन्तर्गत अतरिया क्रिकेट एकाडेमी र मालपोखरी क्रिकेट क्लबले जित हासिल गरेका छन्। मदन भण्डारी स्पोर्ट्स एकाडेमीको आयोजनामा पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताको 11 दिन मंगलबार समूह डी तर्फ भएको पहिलो खेलमा अतरिया क्रिकेट एकाडेमीले होरिजोन क्रिकेट क्लबलाई 4 विकेटले पराजित गरेको हो। यस्तै अर्को खेलमा मालपोखरी क्रिकेट क्लबले सुन्दर हरैचा क्रिकेट क्लबलाई 4 विकेटले पराजित गरेको हाम्रा पोखरा संवाददाता दिननाथ बरालले जनाएका छन्। दुई खेलमा 2 जित हासिल गरेको अतरिया 4 अंकका साथ शीर्ष स्थानमा छ। दुई खेलमा 1 जित 1 हार सहित 2 अंक रहेको होरिजन रन रेटको आधारमा दोस्रो स्थानमा रहँदा मालपोखरी तेस्रो स्थानमा छ भने सुन्दर हरैचा 2 खेलमा 2 हार सहित तालिकाको अन्तिममा छ। प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा बुधबार समूह डीकै होरिजोनले सुन्दर हरैचासँग प्रतिस्पर्धा गर्नेछ भने अतरियाले मालपोखरीसँग भिड्नेछ। अब मौसम। आगामी 24 घण्टामा कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भूभागका थोरै स्थानहरू र बाँकी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुको साथै उच्च पहाड़ी तथा हिमाली भूभागका 1-2 स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 28.8, न्यूनतम 14.5 डिग्री सेल्सियस। काठमाण्डुको अधिकतम तापक्रम 26.2, न्यूनतम 12 डिग्री सेल्सियस। वर्षा 0.8 मिलीमिटर। पोखराको अधिकतम तापक्रम 28.9, न्यूनतम 17.5 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 31.9, न्यूनतम 19.6 डिग्री सेल्सियस र दिपायलको अधिकतम तापक्रम 33.5, न्यूनतम 20 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। शिक्षक आन्दोलनका कारण 70 लाख बालबालिका सहभागी हुने, विद्यार्थी भर्ना अभियान प्रभावित, आन्दोलनरत शिक्षकका माग सम्बोधनबारे सरकारका मन्त्रीहरूबीच छलफल। त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्राध्यापक डाक्टर खड्ग केसीलाई। रूकुम पश्चिमको 21,800 बढ़ी घरमा केन्द्रीय प्रसारणको विद्युत जडान र ट्रम्प प्रशासनद्वारा हार्वर्ड विश्वविद्यालयका लागि संघीय सरकारले दिने 2 अर्ब डलर भन्दा बढ़ी रकम रोक्का। यसका साथै रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।